ناظرین السلام علیکم، میں علی عباس رضوی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں۔ عید نجات انسانیت، عید فلاح و سعادت بشریت، یعنی عید مبعوث و بعثت حضرت ختم مرتبت صلی اللہ علیہ وآلہ وسلم کی آمد کی پیشگی مبارکباد پیش کرتے ہیں۔ ہمارے آج کے پروگرام کا موضوع ہے مصر کا صدارتی الیکشن اور انقلاب کو سبوتاج کرنے کی سازش۔ اس موضوع پر ہم گفتگو کریں گے اپنے معزز مہمانوں سے، مگر مختصر سے وقفے کے بعد۔ ناظرین، ابھی آپ نے جو جھلکیاں ملاحظہ فرمائی اس سے یہ بات یقیناً آپ کی سمجھ میں آ گئی ہوگی اور مجھ سے بہتر آپ سمجھ رہے ہوں گے کہ نجات، سعادت، فلاح اور خوشبختی یہ سب قربانی، ایثار اور فداکاری کے ہی نتیجے میں حاصل ہوتی ہے۔ اور جب ہم اسلام اور عالم اسلام اور دین اسلام کی تاریخ پر نظر ڈالتے ہیں تو جتنی بھی کامیابیاں، جتنی بھی سعادتیں، جتنی بھی خوشبختیاں ہمیں نصیب ہوئی ہیں، ان کے پیچھے فداکاریوں، ایثار، زحمتوں اور مشقتوں کا ہم ایک طویل اور نہ ختم ہونے والا سلسلہ دیکھتے ہیں۔ ہجرت سے 13 سال قبل حضرت ختم مرتبت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم نے جس عالمی اور آفاقی تحریک کا آغاز کیا تھا انسانیت کو نجات دلانے کے لیے، بشریت کو فلاح اور سعادت کی منزلوں تک پہنچانے کے لیے، اس کے بعد سے جتنی بھی تحریکیں بشریت اور انسانیت کو نجات اور فلاح دلانے کے حوالے سے چلتی چلی آئی ہیں اور آج بھی جاری ہیں، مصر ہو، یمن ہو، لیبیا ہو، بحرین ہو، تو ہم دیکھتے ہیں کہ اس کا سلسلہ وہیں سے جا کے ملتا ہے۔ کیوں؟ اس لیے کہ جب بھی یہ تحریکیں آج کے دور میں اٹھتی ہیں، جاری ہوتی ہیں، آواز بلند ہوتی ہے تو اس کے پیچھے ایک گونج سنائی دیتی ہے، وہ گونج ہوتی ہے اللہ اکبر کی، لا الہ الا اللہ کی۔ اور ہجرت سے 13 سال قبل جب اسلامی تحریک شروع کی، پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم نے حکم خداوندی سے یعنی بعثت کے دن تو ان کا پہلا نعرہ یہی تھا کہ قولوا لا الہ الا اللہ تفلحوا، لا الہ الا اللہ کہو فلاح پا جاؤ گے، نجات پا جاؤ گے، سعادت، خوشبختی اور کامیابی تمہارے قدم چومے گی۔ تو ظاہر ہے کہ اس دور میں، دور حاضر میں، اس کا ایک عملی نمونہ 1979 میں حضرت امام خمینی رضوان اللہ تعالیٰ علیہ نے اپنے اسلامی انقلاب کے ذریعے پیش کیا اور یہ ثابت کیا کہ سب سے بڑی قوت اللہ اکبر کے نعرے میں ہوتی ہے۔ ناظرین، آج مصر کے صدارتی الیکشن کے دوسرے دور کے لیے دوسرے دن پولنگ ابھی بھی جاری ہے اور مصر کے مقامی وقت کے مطابق رات 9 بجے تک یہ پولنگ جاری رہے گی۔ لیکن آپ خبروں میں یقیناً سن چکے ہوں گے کہ جمعرات کو مصر کی سپریم کورٹ نے 9 منتخب پارلیمنٹ کو تحلیل کر دیا اور اس قانون کو بھی باطل اور منسوخ اور کل عدم قرار دے دیا جس میں یہ کہا گیا تھا کہ حسنی مبارک کے دور اقتدار میں جو بھی شخص اعلی عہدوں پر فائز رہ چکا ہوگا اسے آئندہ حکومت میں اعلی عہدے پر جگہ نہیں دی جائے گی۔ چنانچہ اس قانون کی روح سے احمد شفیق، جو کہ دوسرے مرحلے میں پہنچے ہیں صدارتی الیکشن کے، وہ نااہل ہوتے، مگر سپریم کورٹ نے اس قانون کو ملغا یا منسوخ یا باطل قرار دے کر دوسرے مرحلے میں احمد شفیق کی موجودگی کو صحیح اور یقینی بنا دیا۔ بہرحال آج الیکشن ہو رہا ہے، پولنگ ہو رہی ہے۔ اخوان المسلمین کے امیدوار محمد مرسی اور سابق ڈکٹیٹر حسنی مبارک کے دور اقتدار کے آخری وزیراعظم احمد شفیق ان کے مقابلے ہیں، یعنی دونوں ایک دوسرے کے مد مقابل ہیں۔ ایک طرف مغرب اور اسرائیل ہے جو احمد شفیق کو ہر حال میں کامیاب بنانے کی کوشش کر رہا ہے اور ان قوتوں کے ساتھ علاقے کی بعض عرب حکومتیں ہیں، اور دوسری طرف مصری عوام ہے جہاں اس بات کا اندیشہ اور خوف ہے کہ کہیں ووٹوں اور ووٹوں کی گنتی میں دھاندلی نہ ہو جائے، وہیں اپنی پوری قوت اس بات پر صرف کیے ہوئے ہیں کہ ہم اپنے انقلاب کو آخری منزل تک پہنچانے کے لیے جیسے بھی ہو محمد مرسی کو کامیاب بنائیں اور پھر اس کے بعد انقلاب کے راستے کو اور آگے بڑھائیں۔ چلتے ہیں اس وقت دہلی جہاں پر ٹیلی فون لائن پر موجود ہیں ہندوستان کے سینئر صحافی جناب شکیل شمسی صاحب۔ شکیل بھائی السلام علیکم۔
الحمدللہ۔
شکیل شمسی صاحب کیا کہیں گے مصر کے صدارتی الیکشن کے تناظر میں؟ الیکشن تو ہو رہے ہیں لیکن مصری عوام کے خلاف مسلسل سازشیں ہو رہی ہیں اور مصری جماعتوں، تنظیموں اور انقلابی گروہوں نے کھل کر اس بات کا الزام عائد کیا ہے حکمران فوجی کونسل پر کہ وہ مصری انقلاب کو سبوتاج کرنے والے عناصر کی سرپرستی کر رہی ہے، اور سپریم کورٹ کا جو دو روز قبل فیصلہ آیا ہے وہ اسی کا ایک حصہ ہے۔ آپ کیا کہیں گے؟
جی ہاں بالکل، میں بھی متفق ہوں اس بات سے کہ جو کچھ اس وقت ہو رہا ہے مصر میں وہ پورا ایک سازش کے تحت ہو رہا ہے اور اس میں فوج برابر کی شریک ہے۔ جب اس سے پہلے جنوری میں گزشتہ سال انقلاب کی لہر چلی ہے اور انقلاب کامیاب ہوا ہے، اس وقت فوج نے ایک چہرہ اپنا ایسا دکھانے کی کوشش کی تھی کہ جیسے بہت لبرل قسم کی فوج ہے اور بہت اچھا نظم و نسق سنبھالنے کی اور جو غیر جانبدار ہے۔ حالانکہ اس دور میں بھی 850 لوگ مارے گئے، کوئی اتنی غیر جانبدارانہ طریقے سے وہ نظر نہیں آئی تھی، لیکن ابھی جو کچھ ہو رہا ہے عدلیہ اور افواج مل گئی ہیں ہم کچھ کو تو لگتا ہے۔ عدلیہ نے جس طریقے سے سپریم کورٹ نے وہاں کا فیصلہ لیا اور ایک چنی ہوئی پارلیمان کو جس طریقے سے اس نے غیر آئینی قرار دیا وہ بہت ہی مذاق کا خیز صورتحال ہے۔ بالکل اب مجھے تو 20 سال پہلے جو الجزائر میں ہوا تھا بالکل وہی منظر یاد آ گیا کہ جب وہاں مسلم اسلام پسند لوگ حکومت میں آنے لگے تو اس وقت پورا الیکشن کو کل عدم قرار دے دیا گیا تھا۔ اس وقت بھی ہوا یہی کہ ان کو لگ یہی رہا تھا کہ اسلام پسند جو فورسز ہیں وہ اقتدار میں آ جائیں گی، اور ظاہر بات ہے کہ ان کے اقتدار میں آنے سے اسرائیل اور امریکہ کا تو بھلا ہونے والا نہیں ہے، اور اسرائیل کی سرحد پر موجود ایک کتنے اہم ملک کا اسلامی ہو جانا اچانک اسرائیل کے لیے ایک بہت بری بات ہوگی۔ تو ظاہر بات ہے کہ پوری طریقے سے سی آئی اے اور موساد لگی ہوئی ہے پیچھے کہ وہاں پر مصر میں کسی بھی حالت میں جمہوریت قائم نہ ہونے پائے، کیونکہ جمہوریت امریکہ اور اسرائیل کے مزاج کے خلاف ہے، مسلم ممالک میں جمہوریت وہ دیکھنا نہیں چاہتے، اور اسی لیے وہ یہاں کبھی قائم نہیں ہونے دیں گے۔ آپ دیکھیے اللہ رحم کرے وہاں کے لوگوں پر، کیونکہ جو اپریہنشن لوگوں نے کیے ہیں اور جس طریقے سے وہاں سے باتیں نکل کر آ رہی ہیں ایسا لگتا ہے کہ احمد شفیق کو مسلط کر دیا جائے گا، کیونکہ جس طریقے سے ووٹ خریدے گئے ہیں رورل ایریا علاقے میں، جو گاؤں اور دیہات کے علاقوں میں 500 پاؤنڈز میں پیسہ دے کر خریدا گیا ہے اس کو، جو غریب آدمی ہے اس کو۔ اس کے علاوہ سنا یہ بھی ہے کہ فوج اور پولیس کے لوگوں کے نقلی آئی ڈی کارڈ بنا کے دیے گئے ہیں، اور جو جن کو الگ کیا گیا تھا کہ وہ ووٹ نہیں دیں گے وہ لوگ بھی چھپ چھپ کر ووٹ دے رہے ہیں۔ تو پوری کوششیں تو ہو رہی ہیں کہ احمد شفیق کو وہاں کا صدر بنا دیا جائے اور پھر مبارک کا دور واپس لے آیا جائے، یہ کوشش کی جا رہی ہے، لیکن بہرحال وہاں کے عوام اس کو قبول کریں گے یا نہیں یہ تو دیکھنے کی بات ہے، کیونکہ یہ یقین ہے کہ وہاں کے عوام اس بات کو ایک سازش کو سمجھ رہے ہیں وہ، اور وہ لوگ کسی حالت میں بھی برداشت نہیں کریں گے اس طریقے کی حرکتوں کو۔
جی
ہاں، ابھی دیکھیے بہرحال کیا ہوتا ہے، کیونکہ اگر یہ جیت بھی گئے محمد مرسی جیت بھی گئے تو کیا ضروری ہے کہ ان کو سپریم کورٹ غیر آئینی قرار نہ دے دے؟ جب سپریم کورٹ پارلیمنٹ کو، پوری الیکٹڈ پارلیمنٹ کو کہہ سکتا ہے کہ غیر آئینی ہے، جب وہاں کوئی آئینی نہیں ہے آئین کو بھی وہ کر سکتے ہیں، تو جو نہیں جائے کریں۔ اور یہ جو سب عدلیہ وغیرہ میں بیٹھے ہیں سب یہ پرانے مہرے ہیں ان کے مبارک کے، اور جی پرانے وفادار ہیں۔ آپ دیکھیں کہ اس نے سزا دینے میں بھی کتنی تخفیف سے کام لیا تھا، کتنی مراد کے ساتھ کام لیا
جی
اس نے مبارک کو، پورا مصر کے عوام چاہتے تھے کہ اس کو پھانسی دی جائے لیکن اس کو سزائے موت دینے کے بجائے اس کو عمر قید دی۔ تو یہ ابھی دیکھیں آگے اور کیا ہوتا ہے۔
شکریہ، میں پھر حاضر ہوں گا جی نوازش۔ چلتے ہیں لندن اسٹوڈیو جہاں پر موجود ہے عالمی امور کے ماہر جناب ڈاکٹر مقصود صدیقی صاحب۔ صدیقی صاحب السلام علیکم۔
وعلیکم السلام۔
جی مقصود صدیقی صاحب، آپ کیا کہیں گے؟ آج جو ووٹ ڈالے جا رہے ہیں اور مقامی وقت کے مطابق وہاں پر رات 9 بجے تک ووٹنگ ہوگی، لیکن اس دوران جو انقلابی تنظیمیں اور گروہ ہیں انہوں نے اعلان کیا ہے کہ پورے ملک میں ہم جتنے وقت تک ووٹوں کی گنتی جاری رہے گی اور جب تک نتیجے کا اعلان نہیں کیا جاتا اس وقت تک ہم ووٹوں کی سلامتی اور ان کے تحفظ اور ان کو منصفانہ اور شفاف بنانے کے لیے پورے ملک میں ہم ملین مارچ جاری رکھیں گے اور کسی بھی قیمت پر ہم دھاندلی نہیں ہونے دیں گے۔ وہ مصری عوام جو احمد شفیق کے دوسرے مرحلے میں موجودگی کے خلاف تھے، آیا اگر کوئی سازش ہوتی ہے اور مصری عوام کی خواہشات کو نظر انداز کیا جاتا ہے، ان کے انقلاب کو ہائی جیک اور سبوتاج کرنے کی کوشش کی جاتی ہے، تو کیا صورتحال دیکھ رہے ہیں آنے والے چند گھنٹوں اور چند دنوں میں آپ؟
مجھے تو لگ رہا ہے کہ صورتحال بہت زیادہ سنجیدہ ہونے والی ہے، کیونکہ جیسا ابھی ہم نے وہاں سنا شمسی صاحب سے، کہ مجھے بھی یہ ابھی پچھلے دنوں کے سے جو خبریں دیکھ کر وہ الجیریا کی یاد آ گئی، کہ جبکہ فیس جو تھی وہ بالکل اس مرحلے پہ تھی، آخری مرحلے پہ تھی کہ کہ حکومت ان کی بنتی اور اسلامی حکومت الجیریا میں قائم ہوتی، اور کس طرح سے امریکہ کے اور مغرب کے کہنے پہ اور فرانس کے انوالومنٹ کے بعد انہوں نے وہ آرمی کو لا کے اور اس کو سب الیکشن والا کو سب ختم کر کے اور ان کے لیڈرانوں کو انہوں نے جیل میں بند کر دیا، اور اس کے بعد جو سالوں تک جو الجیریا میں حالات رہے ہیں اس کا تو ہم کو علم ہے۔ مجھے دیکھیے، کبھی بھی یہ امریکہ کو کبھی منظور نہیں ہوگا کہ کسی صورت میں بھی ایسی اس کو اسلامی حکومت وہاں پہ آئے جس سے یہ آرمی کا اقتدار کم ہو جائے۔ دیکھیے، اگر ہم یہ دیکھیں کہ پچھلے 30 یا 40 سال میں امریکہ نے آج کے پیسوں کے حساب سے تقریباً 100 بلین ڈالر جو ہیں وہ ان کی آرم فورسز پر خرچ کیے ہیں، اس کی وجہ سے امریکہ کا پورا جو ہے کنٹرول سوئس کینال پہ ہے، امریکہ کے کہنے کے اوپر مصر چاہتا ہے جو صہیونی حکومت کے ساتھ جو ان کے تعلقات ہیں، سی آئی اے کا پورا کنٹرول ہے۔ امریکہ کو کبھی بھی یہ اس چیز کی اجازت نہیں دے گا کہ کوئی ایسی حکومت قائم ہو جائے کہ جو امریکہ کا انفلوئنس یا اسرائیل کا انفلوئنس وہاں پہ کم ہو، بلکہ اسرائیل کو مسائل پیش ہو جائیں۔ اب یہ جو آپ نے فرمایا کہ یہ جو ابھی جو مظاہرے ہو رہے ہیں، مجھے کوئی اس میں شک نہیں ہے کہ یہ الیکشن میں ریگنگ ہوگی اور اس کو جو ہے احمد شفیق کو کسی طرح سے یہ لوگ صدارت پہ لے آئیں گے، لیکن مجھے پورا یقین ہے کہ مصری عوام تیار ہیں اور وہ مظاہرے کریں گے، ان کو اس چیز کا وہ قبول نہیں ہوگی۔ ابھی دیکھیے، انہوں نے پہلے تو یہ چیز کر لی کہ 40% اخوان المسلمین کے امیدوار وہاں پہ ان پارلیمنٹ میں تھے، 20% جو تھے وہ اور بھی اور مسلمان پارٹیوں کے تھے، تو اس میں اکثریت جو تھی وہ مسلمانی یعنی اسلام کے پسند لوگوں کی تھی، وہ انہوں نے اس کو پارلیمنٹ کو ختم کر دیا، انہوں نے جو کانسٹیٹیوئنٹ اسمبلی بنائی تھی جس سے کانسٹیٹیوشن بنتا تھا اس کو ڈیزالو کر دیا۔ اس کا مطلب یہ ہے کہ ملک میں نہ کوئی اب کوئی کانسٹیٹیوشن ہے نہ کوئی اسمبلی ہے، تو اس سلسلے میں اس صورتحال میں اگر یہ احمد شفیق یہاں پہ پریزیڈنٹ بن جاتا تو اس کو پوری کھلی چھوٹ ہوگی، بلکہ میں تو سمجھتا ہوں کہ خدا نخواستہ اگر ایسا ہوا تو اس یہ تو حسنی مبارک سے زیادہ جو ہے ظلم اور ظالم اور قوت ہو جائے گا، اور اس کے بعد قوت آ جائے گی، کیونکہ جی اس کو کوئی روکنے والا نہیں ہوگا، اس کو کوئی آئین نہیں ہوگا، کوئی پارلیمنٹ اس کو اس کے طاقتوں کو قبضے میں کرنے والی نہیں ہوگی، اور اس کو پورا آرمی کا پورا سپورٹ حاصل ہوگا۔ دیکھیے، یہ جب تک کہ یہ ایجپٹ کی آرم فورسز کی قوت جو ہے جو انہوں نے مداخلت کی ہوئی ہے پالیٹکس میں، وہ کم نہیں کی جائے گی، میں سمجھتا ہوں کہ حالات وہاں ٹھیک نہیں ہوں گے۔ اگر مرسی صاحب یعنی جو ابھی جو وہاں سے فیڈ بیک آ رہی ہے مصر سے، وہ تو یہی ہے کہ ان مرسی صاحب کو زیادہ ووٹ ملے ہیں، اور یہ کہ پیر کے دن یعنی کل دوشنبے کو یہ لگتا ہے کہ ان آفیشیل ریزلٹس میں یہ ان کے ووٹ زیادہ ہوں گے، اور یہ ممکن ہے کہ یہ صدر منتخب ہو جائیں
جی،
لیکن مجھے یقین مانیے کہ مجھے جو اس کے جو صورتحال وہ اتنی زیادہ سنگین دکھائی دے رہے ہیں کہ یہ کبھی یہ ایک طرح کے ایک خانہ جنگی کہیے یا جو کہیے جو بہت ہی سنگین حالات ہو سکتے ہیں کل،
جب لوگوں
کو پتا چلے گا کہ اگر ان کی جو وکٹری ان کی چھین لی گئی ہے اور اس کو وہ ظالم انسان کو انہوں نے بنا دیا، تو وہ سڑکوں پہ آ جائیں گے اور میرے خیال میں دوبارہ سے ایک طرح کا احتجاج شروع ہو جائے گا۔
جی، بہت شکریہ آپ کا۔ چلتے ہیں، اس وقت ٹیلی فون لائن پر موجود ہیں لاہور میں پروفیسر مغیث الدین شیخ صاحب، جن کی گہری نظر ہے عالم اسلام کے حالات پر۔ پروفیسر صاحب، السلام علیکم۔
وعلیکم السلام۔
پروفیسر شیخ صاحب، کیا کہیں گے آج جو مصر میں صدارتی الیکشن ہو رہا ہے، और जहां मिस्री आवाम में खासा जोश और जज्बा पाया जा रहा है, वहीं उनके इनकलाब को उचक लेने, उनके इनकलाब को सबोताज करने की साजिश का अंदेशा भी उनके जहनों में है। इसीलिए मिस्र की इनकलाबी तंजीमों ने ऐलान कर दिया है कि जब तक वोटों की गिनती मुकम्मल नहीं हो जाती, वो पूरे मुल्क में मिलियन मार्च जारी रखेंगे और वोटों की सलामती और उनको यकीनी बनाने के लिए हम पूरी कोशिश करते रहेंगे। यानी एक तरह से मिस्र के बच्चे बच्चे के जहन में ये बात है कि कहीं ना कहीं साजिश हो रही है उनकी ख्वाहिशात के खिलाफ और अहमद शफीक को दोबारा बरसर इक्तदार लाने की कोशिश की जा रही है। तो वो मिस्री आवाम जिन्होंने कई दहाइयों पर मुश्तमिल हुस्नी मुबारक की आमराना हुकूमत का तख्ता लड़ दिया, क्या उस मिस्री आवाम के अज़्म इरादे और हौसले को इतनी आसानी से हुक्मरान फौजी कौंसिल नज़रअंदाज कर सकेगी?
जी बहुत शुक्रिया। देखें, आपको याद होगा कि जब ईरान में इनकलाब आया था और इमाम खुमैनी जो थे वो ईरान में तशरीफ ला चुके थे, उस वक्त भी साजिश बदनी हुई और आखिरी हमला और आखिरी बड़ी साजिश ये की गई कि उस वक्त कोशिश ये की गई कि शाहपुर बख्तियार के पैरेलल एक पूरी हुकूमत वहाँ मौजूद थी, उनसे हुक्म आया करता था और लोग जो थे कुम के हुक्म के साथ साथ चला करते थे और बहुत कुछ ऑफर की गई और कहा गया कि जनाब आप कॉम्प्रोमाइज कर लें। लेकिन इमाम को पता था कि अगर जरा कमजोरी दिखाई गई तो ये अवाम की कुर्बानी, इस्लामी इनकलाब की सब कुर्बानियां रायगा जाएंगी। उन्होंने कहा कि तापिरोधी जंग नो कम्प्रोमाइज, और ये उनकी विजडम का मुजाहरा था। कौम खड़ी होगी और बिलाखिर शाह को और उसके पपेट्स को इस मुल्क से जाना पड़ा। अच्छी बात यह है कि इस वक्त मिस्र के अवाम ये समझ गए हैं कि अमरीका ने ईरान से सबक हासिल किया है कि अवाम से टक्कर लेने की बजाय जब इनकलाबी तरीकें उसके पपेट के खिलाफ शुरू हुई, हुसैन मुबारक जैसे लोगों के खिलाफ, तो उन्होंने उस तहरीक के अंदर अपने आदमियों को घुसा दिया और उस तहरीक को हाईजैक करने की कोशिशें की। लेकिन अच्छी बात यह कि लोग पॉलिटिकली इतने मैच्योर हो गए हैं कि वो इतनी हिकमत और विजडम के साथ काम कर रहे हैं कि वो साजिशों से आगाह भी हैं और अपने सारे अमल पैरा भी दे रहे हैं, और वो पैरा इस हद तक दे रहे हैं कि इस पैरे के लिए वो हर तरह की कुर्बानी देने को तैयार हैं। और जब आवाम खड़े हो जाएं और उनके बच्चे, आवाम, औरतें, बूढ़े, पूरी कौम खड़ी हो जाए कि हम सिलेक्शन में किसी तरह की धांधली और किसी तरह की साजिश को बर्दाश्त नहीं करेंगे, तो फिर किसी आमकी के अंदर इतनी ताकत होगी कि वो कोई अवामी फैसले और अवामी गैज़ो गज़ब के आगे ठहर सकेगा। और अगर किसी ने ऐसी हिम्मत की तो मिस्र की गलियों गलियों में खून खराबा हो सकता है और एक बहुत बड़ी जो है वो इससे भी कहीं बड़ी मूवमेंट खड़ी हो सकती है। और बिलाखिर कहीं यही ना हो कि जैसे ईरान के अंदर वो फौज जो शहनशाह की वफादारी का हल्फ उठाती थी उसको वहां से भागना पड़ा, ये पूरी मूवमेंट जो है उसका रुख जो है उन मुसल्ला लोगों के खिलाफ या उन प्रोटेक्टर्स के खिलाफ हो जाए जो बिलाखिर हुसैन मुबारक को और उसकी कुव्वतों को प्रोटेक्ट करने के लिए कारफरमा है। और ये सारा जोर अवाम का सैलाब जो है मजीद मुतहद होकर, मजीद कुव्वत के साथ, मजीद मुतहद होकर और ताकत के साथ इनके खिलाफ खड़ा हो।
जी बहुत शुक्रिया। शकील शमसी साहब, आप क्या कहना चाहेंगे कि वो मिस्री आवाम जिसने इतनी ज्यादा कुर्बानियां दी हैं, जो मुसलसल गुज़श्ता 1.5 साल से मैदान अमल में मौजूद है और हर तरह की कुर्बानियां दे रही है, देने को तैयार है, क्या इस मरहले पर आकर वो खामोश बैठ जाएगी?
नहीं, ऐसा लगता नहीं, बिल्कुल नहीं है। और उनके इरादे और अज़्म को देखकर बिल्कुल नहीं लगता कि वो लोग बैठ जाएंगे, बल्कि जिस तरीके से उन्होंने बेदार रहने को कहा है पूरी मिल्लत से, और ये भी है कि जहां पर वो बैलेट बॉक्स रखे जाएंगे वहां पर भी एक तरीके से निगहदाश्त करेंगे वो लोग, और जितना विजिलेंट होकर वो पूरे मुल्क में बातचीत हो रही है। और खुद अख़वानुल मुस्लिमीन के नुमाइंदों ने भी कहा है कि अगर किसी किस्म की इन्हीं ने बदमाशी करने की कोशिश की वहां की अफवाज ने या वहां के दूसरे अनासिर ने, तो फिर वो एक बड़े इनकलाब के लिए तैयार रहे, जो एक बड़े इनकलाब का मतलब शायद ये भी हो सकता है कि बड़ा खून खराबा हो जाए या जो भी हो, क्योंकि इस बार ये तो तय है कि अब इनकलाब आने से मिस्र में कोई रोक नहीं सकता। इनकलाब को एक अल्लाह अकबर का नारा मिल गया है, इनकलाब को ला इलाहा इल्लल्लाह की ताकत मिल गई है, तो ये इनकलाब अब बैठने वाला नहीं, क्योंकि ये दुनियावी इनकलाब समझता है। अमेरिका की हमेशा यही गलती है या इसराइल नमाजों की यही हमेशा गलती होती है कि वो इनकलाब को ही समझते हैं कि कोई मुआशी निजाम से परेशान होकर लोग सामने खड़े हो गए, उनको ये मालूम नहीं कि वो एक इस्लामी सिस्टम के लिए खड़े हुए हैं और पूरा इस्लामी सिस्टम लाना चाहते हैं। तो मुझे ये लगता है कि इस वक्त जितनी विजिलेंट इनकी आवाम है वहां के, और जिस तरीके से जो प्री पोल सर्वे था उसके हिसाब से 75% वोट जो थे मुर्सी को मिलने वाले थे और 25% वोट जो थे 25% वो अहमद शफीक को मिलने वाले थे। अगर उसके साथ भी कुछ खिलवाड़ हुआ तो लोगों की समझ में आ जाएगा कि ये मजाक हो रहा है और जमहूरियत का मजाक बनाने की कोशिश की जा रही है।
जी,
जिस तरीके से अहमद शफीक को अदालत ने और वहां की अदलिया ने लड़ने के लिए अहल करार दिया है जबकि वो बिल्कुल ना अहल था, उसको आने ही नहीं देना चाहिए था मैदान में और उसको हक नहीं मिलना चाहिए था कि वो खड़ा हो सके इलेक्शन में, क्योंकि जो पिछली रेजिम है उसके किसी आदमी को होने नहीं चाहिए था। लेकिन ये इसको इजाजत मिलना ही इस बात का गम्माद है कि इनकी नीयतें साफ नहीं है, और चाहे वो मिलिट्री हो चाहे अदलिया हो दोनों एक ही थाली के चट्टे बट्टे हैं और ये लोग कोशिश यही करेंगे कि वहां से किसी सूरत से वहां को ये जमहूरियत कायम ना होने दें और कोई ना कोई बेमानी करें। लेकिन इतना आसान नहीं है उनके लिए, क्योंकि जहां का आदमी तय कर लेता है कि हमको इनकलाब चाहिए है और चाहे वो किसी कीमत पर भी हो तो फिर उसको कोई रोक नहीं सकता है और ये लोग रोक नहीं पाएंगे ये यकीन रखें। और इसके पीछे चूंकि एक इस्लामी जज्बा भी शामिल हो गया है इसमें लड़ाई में और एक जुल्म से टकराने का जज्बा भी उनके अंदर मौजूद है, तो मुझे नहीं लगता कि ये इतना आसान समझ रहे हैं जितना क्या हो जाएगा उतना नहीं रहेगा। और इन्हीं ने जो कानून बना दिए हैं अभी से वहां पर बातगश्त हो रही है जिसकी के इमरजेंसी के दौर से भी बदतरीन कानून बना दिए हैं गिरफ्तारियों के सिलसिले में, लोगों को खौफजदा करने की पहले ही से कोशिश की जा रही है जिससे कि ये लगता है कि ये खौफजदा करने की जो पूरी कोशिश है ये इसीलिए है कि आवाम जो रिजल्ट आए उसके बाद बाहर निकलने की कोशिश ना करें, डर जाएं। लेकिन ये होगा नहीं, ये यकीन रखें, जब मिस्र में जब हुस्नी मुबारक के दौर में लोग नहीं डरे जबकि वो भरपूर ताकत में था, तो आप इनसे क्या डरेंगे जबकि आवाम के हाथ में अच्छी खासी ताकत आ चुकी है और आवाम समझ चुके हैं कि वो हटा सकते हैं। तो इस वक्त तो मुझे नहीं लगता कि कोई भी किसी तरह की कामयाबी मिलेगी इनको।
जी, बहुत शुक्रिया सिद्दीकी साहब। आप देखें कि जब पहले मरहले के इंतखाबात हुए थे सरदारती, तो उस वक्त कहा जा रहा था कि अगर वोट न बटे होते तो पहले मरहले में ही इख्वानुल मुस्लिमीन के उम्मीदवार मोहम्मद मुर्सी कामयाब हो जाते और 50% वोट हासिल कर लेते। जाहिर है कि उस वक्त अहमद शफीक एक तरफ तो थे लेकिन खुद मोहम्मद मुर्सी के मुकाबले में इस्लाम पसंद जमातों के कई उम्मीदवार थे जिनमें अब्दुल मुनीम अबुल फतु या इसी तरीके से अहमदीन सबाही, ये वो उम्मीदवार थे जिनके हक में इनकलाबी ग्रोहों ने वोट डाला। तो अब जब ये लोग मैदान में नहीं है और अब्दुल मुनीम अब्दुल फतु और अहमदीन सबाही जैसे उम्मीदवारों ने भी अपने हिमायतियों से अपने तरफदारों से कहा है कि वो मोहम्मद मुर्सी के हक में वोट डालें और इनकलाबी जो ग्रोह हैं तंजीमें हैं और जिन्होंने इनकलाब बपा किया है ये मिस्री अवाम वो पूरी तरह से अहमद शफीक के खिलाफ और मोहम्मद मुर्सी के हक में हैं, तो कितनी धांधली हो सकती है कि अहमद शफीक को इतने बड़े पैमाने पर धांधली करके कामयाब करार दें और मरसन इकतदार पर लें जबकि आवाम पूरी तरह से मोहम्मद मुर्सी के हक में। तो क्या देखते हैं कि मोहम्मद मुर्सी के कितने इम्कान हैं और कितने चांसेस हैं ऐवान इकतदार तक पहुंचने के लिए?
मैं समझता हूं कि बहुत ज़्यादा इम्कान उनका पहुंचने का इकतदार पर, लेकिन देखिए दो चीज़ें इसमें हमको देखनी चाहिए। एक तो ये कि अभी भी 40वीं सदी जो मिस्री अवाम है वो पढ़ लिख नहीं सकती। अभी हमने सुना कि यहाँ के ऊपर पैसे दे के उनके वोट खरीदे गए, फिर एक वो आप जैसा आप इल्म है कि प्रो डेमोक्रेसी मूवमेंट एक शुरू हुआ था जिसके को बाद में उसको बैन कर दिया गया, जिसकी पूरी जो फंडिंग थी वो अमेरिका CIA और सऊदी अरेबिया करवा रहा था। तो उसमें ये था कि ये कहने के लिए ये लोगों के जो पढ़े लिखे लोग हैं उनके जहन में ये डालने के लिए कि जो ये इस्लामी हुकूमत आएगी उसमें डेमोक्रेसी ख़त्म हो जाएगी, उसमें सख्तियाँ होंगी वगैरह वगैरह। तो ये और तीसरी चीज़ ये जो कि हम लोग को इस चीज़ का गलत ख्याल है कि मिस्र में इत्तेफाक से देखिए सिर्फ 6% लोगों के पास इंटरनेट मौजूद है, तो ये जो कहना चाहिए कि फेसबुक और ये जो ट्विटर वगैरह की वजह से जो है जो लोगों तक बात पहुँच सकती है वो नहीं है। तो मुझे फिक्र सिर्फ इस चीज़ की है कि जो ये जो 40वीं सदी लोग हैं जिनको जाहिर है जिन अखबार वगैरह नहीं पढ़ सकते जिनको इल्म नहीं है वो हैं। उसके साथ साथ जैसे अभी जो खबरों में आया है कि एक और जो कोशिश उन्होंने जारी की है कि वो जो जिन कलमों से वोट भरे जाते हैं उनमें वो पोलिंग स्टेशन के बाहर वो बेचे जा रहे हैं और वो कलम में रोशनी ऐसी है कि वो 2 घंटे के बाद जो उससे जो कुछ लिखा जाता है वो मिट जाता है, यानी जो बैलेट पेपर्स होंगे वो उन पर कुछ नहीं होगा, जो जहाँ पे भी क्रॉसेस वगैरह लगाए गए हैं तो वो जो है एक तरह का वो रिजेक्ट हो जाएंगे। तो एक भी ये उन्होंने ये भी कोशिश की, वो हर तरह की कोशिश हो रही है और ये इसमें कोई शक नहीं है कि बहुत विजिलेंस हो रही है इस इलेक्शन में। लेकिन जैसा हम को इल्म है कि ये जो जो آرمی ہم نے پاکستان میں بھی دیکھا اور تمام ملکوں میں دیکھا ہے کہ جب جو بھی جو کس قسم کے کینڈیڈیٹس ہوتے ہیں اس میں وہ ہر طرح کی ریگنگ کا تو موقع ہوتا ہے. تو یہ تو اب امید یہ کہ جیسے آپ نے فرمایا کہ جو احمد مرسی صاحب ہیں ان کو اب حمایت حاصل ہے اور دوسرے بھی امیدواروں کی, لیکن اس کے باوجود یہ خدشہ ہے کہ یہ جو ایک بہت بڑی جو تعداد ہے مصریوں کی جن کو پوری طرح سے علم نہیں ہے کہ کیا ہو رہا ہے وہ, اور اس کے ساتھ ساتھ ریگنگ کے ساتھ ساتھ ملا کے کہ ممکن ہے کہ ایسے حالات پیدا ہو جائیں کہ اس کے ووٹ زیادہ ہو جائیں, لیکن میں سمجھتا ہوں یہ نہیں ہوگا. ہوگا یہ کہ جب احمد مرسی صاحب جب الیکٹ ہو جائیں گے تو پھر عدلیہ کوئی اور قانون پاس کرے گی جس سے ان کا الیکشن جو ہے اس کو نل اینڈ وائڈ کریں گے, لیکن اس کا نتیجہ بہت سنگین ہوگا جیسے ہمارے اور ساتھیوں نے بھی کہا کہ مصری عوام اس بات کو برداشت نہیں کریں گے کہ امید تو یہ کی جاتی ہے. اب بات صرف یہ آتی ہے جیسے میں نے پہلے عرض کیا کہ جب یہ کوئی پارلیمنٹ نہیں ہے کوئی کانسٹیٹیوشن نہیں ہے تو وہ جو صدر ہے وہ اپنے کام کیسے انجام دے گا, اور اس میں یہ ہوگا کہ اب چونکہ فوج نے یہ کہہ دیا ہے کہ یہ آئین وہ خود ظاہر تیار کرے گی اور دوسرے پارلیمنٹری الیکشن کا کوئی اس سے وقت نہیں دیا, تو کہ صدر کے انتخاب ہونے کے باوجود فوج جو ہے ایک طرح کا وہ پورے ملک پہ اپنا قبضہ رکھے گی. اس میں اصل میں مسئلہ سارا یہ آتا ہے کہ عمر سلیمان جو کہ جن کا نام آپ نے سنا ہوگا جنہوں نے سارے فوجی اپوائنٹمنٹ کیے ہیں جو 30 سال سے سی آئی اے کے پے رول میں ہیں جو سب کچھ کنٹرول کرتے ہیں جب تک وہ اقتدار میں رہیں گے وہاں پہ فوج میں, اس وقت تک میں سمجھتا ہوں کہ فوج کی جو یہ جو پاور ہے اس میں کمی نہیں آ سکتی.
جی بہت شکریہ پروفیسر شیخ صاحب. آپ سے میں دو سوال کرنا چاہوں گا, لیکن پہلے جو سوال کا پہلا حصہ اس کا جواب پہلا چاہوں گا. شیخ صاحب میری آواز سن رہے ہیں؟ پروفیسر مغرس الدین شیخ صاحب. ہاں بظاہر ایسا لگتا ہے کہ ہماری جو ہے وہ آواز ان تک نہیں پہنچ پا رہی, اور رابطہ منقطع ہے. بہرحال شکیل شمسی صاحب کی خدمت میں چلتے ہیں. شکیل شمسی صاحب, محمد مرسی کی کامیابی کی صورت میں عالم اسلام میں جاری تحریکوں پر کیسے اثرات مرتب ہو سکتے ہیں؟
دیکھیے یہ بات جو ہے ہم سے زیادہ امریکہ اور اسرائیل محسوس کر رہے ہیں, اور اسی لیے ان کی طرف سے یہ اڑنگے لگائے جا رہے ہیں کہ یہ منتخب نہ ہونے پائیں, کیونکہ جو اثرات مرتب ہوں گے جو ایرانی انقلاب کے جو ایران کے اسلامی انقلاب کے اثرات مرتب ہوئے پورے خطے پر ویسے ہی یہ بھی ہوں گے. اور اتفاق سے یہ انقلاب بھی 11 فروری کو ہی آیا ہے اور 11 فروری کو کامیابی کی منزلوں تک پہنچا, اور ان کو یہ پتا ہے کہ جو اثرات اگر وہاں پر اسلامی تحریک آ گئی اور اسلامی اخوان المسلمین کی وہاں پر حکومت ہو گئی تو اتنے دور رس نتائج ہوں گے اس کے کہ یہ سمجھ اس کو جس کو سنبھال نہیں سکیں گے. ابھی جو یہ الزام لگاتے رہے ہیں کہ اگر بحرین میں کھڑے ہوئے ہیں لوگ تو ان کو قیدیا شیعہ ہیں, اگر یمن میں کھڑے ہوئے ہیں تو ان کو قیدیا القاعدہ کے لوگ ہیں, اگر کہیں اور دوسرے ملک میں کھڑے ہو رہے ہیں تو وہ کوئی اور فرقہ ہے. ایک جو تماشے بازی کر رہے کہ یہاں پر کیا کہہ سکیں گے وہ, یا اس کے بعد جو اور آگے جائے گا اس کے لیے کیا کہہ سکیں گے, کیونکہ یہ تو طے ہے کہ جو اثرات مرتب ہوں گے پورے اسلامی ممالک پر اسی کی وجہ سے یہ پریشان ہے کہ نہیں آنے دینا چاہتے ہیں وہاں پر اسلام پسندوں کو. یہ چاہتے ہیں کہ وہاں اسلام پسند کسی طریقے سے نہ آئے, اور یہ کوشش یہ کریں کہ وہاں پر کوئی ڈیمورائسی حکومت بٹھا دیں جو ان کی کٹ پتلی ہو اور وہ اسلام کی بات نہ کرے, صرف مصری عوام کی بات کرے اور فلسطینیوں کے حقوق کی بات نہ کرے, وہ اسرائیل کے خلاف کوئی بات نہ کرے. اسرائیل سے ویسے ہی تعلقات رکھے جیسے حسنی مبارک کے زمانے میں تھے. تو یہ ہم سے زیادہ امریکہ اور اسرائیل سمجھتے ہیں اس بات کو کہ اس کے اثرات کیا مرتب ہوں گے, اور ان کو پورا اندازہ ہے کیونکہ ان کے پاس سی آئی اے کی رپورٹیں ہوتی ہیں, ان کو معلوم ہے ہر سفارت خانے سے ان کے پاس یہ خبر جاتی ہے کہ اس کے کیا اثرات مرتب ہونے والے ہیں. اور جس طریقے سے مشرق وسطی کے عوام مصر کے الیکشن میں دلچسپی لے رہے ہیں وہی اس بات کا غماز ہے کہ اس کے بہت ہی زبردست نتائج پیدا ہونے والے ہیں, کیونکہ اسلامی انقلاب کے پیچھے تو کچھ لیبل لگانے کی کوشش کی جاتی تھی, کبھی فرقے کا, کبھی کسی چیز کا, کبھی کسی چیز کا, لیکن اس پر کون سا لیبل لگا سکیں گے؟
جی بہت شکریہ,
یہ ہم سے زیادہ وہ بہتر سمجھ رہے ہیں.
جی بہت شکریہ پروفیسر مغیث الدین شیخ صاحب. محمد مرسی کی کامیابی, یا یوں کہا جائے کہ ان الیکشن یا انتخابات میں مصری عوام کی کامیابی کی صورت میں اسرائیل اور علاقے میں امریکی مفادات کو, یعنی اسرائیل کی وجود کو اور علاقے میں امریکی اور سامراجی مفادات کو کہاں پر آپ پا رہے ہیں اور دیکھ رہے ہیں؟
دیکھیں ایک بات تو یہ ہے کہ جس طریقے سے تیونس کے اندر آپ نے دیکھا جو اسلامک موومنٹ کامیاب ہوئی ہے, تو ان لوگوں نے پوری کامیابی کے ساتھ اور پورے मीडिया और हिकमत के साथ ये तासुर देने की कोशिश की कि हम वेस्ट के मुखालिफ नहीं हैं, ना हम उनकी तहजीब को तबाह करना चाहते हैं। हम तो अपने मुल्क के अवाम की इक्तिसादी हालत बेहतर करना चाहते हैं अपना एक मॉडल के तहत। हमारा अपना मॉडल जो है वो जो इस्लामिक मॉडल है और उसके अंदर बतदरीज उसकी इम्प्लीमेंटेशन चाहते हैं। और ट्यूनिस का कोई घर ऐसा नहीं है जो साबका हुकूमत के जुल्म से महफूज रहा हो, लिहाजा वहाँ के लोग जो हैं वो यकसू होकर राशिद गुरनोशी के क़यादत में सामने आए। इसी तरीके से मिस्र के अंदर भी अभी सूरत हाल है कि ये बड़ा आम तासुर दिया जाता है कि यहाँ पर कोई इस्लामी हुकूमत आएगी तो वो कोई बड़ी खूनखार पॉलिसी इख्तियार करेगी, अमरीकी मफादात के ऊपर कारी ज़र्बे लगानी शुरू कर देगी, इनको निकाल बाहर करेगी और उनकी तहजीब के खिलाफ कोई मूवमेंट शुरू हो जाएगी। ऐसा मामला नहीं है। अमरीकी आवाम को ये समझना चाहिए और उनके हुकाम को कि मिस्री आवाम और ये इस्लामी पार्टियाँ कोई पागलों की पार्टियाँ नहीं हैं, दे आर नॉट वार बंगर। सिर्फ वो ये चाहते हैं कि वो अपनी तहजीब का अहया चाहते हैं, अपनी तहजीब की बालादस्ती चाहते हैं, अपनी हदूद और अपनी तहजीब के अंदर रहते हुए अपने मफादात का तहफ़ चाहते हैं दूसरों के मफादात को छेड़े बगैर। उनके अमरीकी मफादात अगर किसी तरह मिस्री आवाम के मफादात को जपर्डाइज करेंगे तो ये हर कौम का हक है कि वो अपने मफादात के तहफ़ के लिए किसी भी कौम के बैरूनी मफादात से आगे मुसम्मत का पद बांधे। ये फैसला अब अमरीकियों ने करना है कि वो मिस्र के लिए किसकी पॉलिसी इख्तियार करते हैं, क्या वो ऐसी पॉलिसी इख्तियार करते हैं, क्या वो ऐसी पॉलिसी इख्तियार करते हैं जो आका और गुलाम की पॉलिसी है, तो जवाब है नो। लेकिन अगर वो ऐसी पॉलिसी इख्तियार करते हैं जो मिस्री आवाम और मुसलमान और आलम के अंदर मुसलमानों के नुक्ता नजर को रिस्पेक्ट देने वाली हो जिसका हमें कम यकीन है, तो फिर जाहिर है मुसलमान कौम जो है और अकवाम आलम जो है वो जाहिर है अपना सियासी मौकफ और उसकी मुजाहमत को आगे बढ़ाने का हक रखती है।
जी शेख साहब, आपने फरमाया कि अगर आका और गुलाम जैसी सूरत हाल पैदा हुई तो मिस्री आवाम उसको नो कहेंगे। जब हम कैंप डेविड के मुआहदे पर नजर डालते हैं तो उसमें कमोबेश यही तस्वीर नजर आती है। तो क्या आप समझते हैं कि मोहम्मद मुर्सी या उनके हामी या मिस्री आवाम अब जबकि आज़ादी की फिजा में सांस लेंगे तो कैंप डेविड जैसे शर्मनाक माहदे को कबूल करेंगे? क्या वो अपने फिलिस्तीनी भाई पर या भाइयों पर होते हुए मजालिम को बर्दाश्त करेंगे? क्या वो चाहेंगे कि गजा का मुहासरा रहे और इसराइल के लिए गैस पाइपलाइन या गैस की सप्लाई जारी रहे?
आज का मिस्र माजी के मिस्र से बड़ा मुख्तलिफ है। आज आवाम जिस स्टेज पर पहुँच चुके हैं और उनकी हुर्रियत की तहरीक जिस मुकाम पर पहुँच चुकी है वो पॉइंट ऑफ नो रिटर्न है। लिहाजा इस स्टेज पर कोई हुकूमत इस तरह का सौदा करे जिसकी तरफ आपने इशारा किया कैंप डेविड जैसा मुआहदा या कोई फलस्तीनियों की मुस्तकबिल का सौदा करने की कोई हिम्मत करेगा तो वो यहाँ पर नहीं रहेगा। ये वो दिन गए कि जब मिस्र की आवाम के ऊपर ऐसे लोग जाकर टोटी बिठाए जाते थे जो अमरीकी मफादात की नुमाइंदगी करते हुए मिस्री आवाम का सौदा किया करते थे। मेरे ख्याल में वो लग गए हैं और ये तसव्वुर ज़हन से निकाल देना चाहिए।
बहुत शुक्रिया, मैं फिर हाजिर हूँ आपकी खिदमत में। सिद्दीकी साहब, एक दस्तावेज ऐसे मंजर आम पर आई है उमर सुलेमान के जरिए जिनका भी आपने जिक्र किया, जाहिर है कि वो सियाई और मुसाद के एजेंट हैं, उनके जरिए कि इसराइली हुकूमत ने अहमद शफीक को यकीन दहानी कराई कि अगर तुम सहराए सीना पर हमारे तहफ़ात हमारे मफादात का तहफ़ करो, गैस पाइपलाइन की सप्लाई बहाल रखने का वादा करो, बैतुलमक़दस को इसराइल का सफारत खाना तस्लीम करो और सबसे बढ़कर कैम्प डेविड माहदे में जो शिकें हैं उनकी पासदारी करो तो हम तुम्हें कामयाब बनाने की भरपूर कोशिश करेंगे, तो ऐसी सूरत हाल में अगर अहमद शफीक शिकस्त खा जाते हैं तो इसराइल का मुस्तकबिल कहाँ है?
मुझे तो लग रहा है कि इसराइल को अपना मुस्तकबिल जो है बहुत बहुत ही अब ज़्यादा डार्क नज़र आ रहा है और ये भी होगा, मुझे यकीन नहीं है कि ये शुरू हो गया है। लेकिन एक चीज़ में मुझे जो फिक्र है मैं याद दिलाना चाहता हूँ वो ये कि जब इमाम खुमैनी तशरीफ़ लाए थे ईरान और ईरान में जो था जो रेवोल्यूशन कामयाब हो गया था तो आपको याद होगा कि अमेरिका ने कहा था ये हमसे बहुत बड़ी गलती हो गई है, अब हम किसी भी इस्लामी मुल्क में इस तरह का इस्लामी इनकलाब को कामयाब होने नहीं देंगे। ये देखिए वो उन्होंने अल्जीरिया में ये किया, अब ये मिस्र की बात आती है तो ये अपनी जगह पे है कि जो इसराइल जो कह रहा है वो वही कह रहा है जो अमेरिका ने कहा है। लेकिन एक दफ़ा अगर ये कल पता चल जाता है कि मोहम्मद मुर्सी जो हैं साहब जो हैं वो सदर बन गए हैं तो इसराइल को और अमेरिका को बहुत सोच के अपनी जो आइंदा के जो उनके जो मंसूबे हैं और आइंदा उनकी जो पॉलिसीज़ हैं उसके बारे में सोचना पड़ेगा, क्योंकि इसमें कोई शक नहीं है کہ یہ جو رفع کے کراسنگ ہے مثلا جو فلسطین کی، یہ ضرور کھلے گی اور فلسطینیوں کی مدد شروع ہوگی، اور مجھے یقین ہے کہ جو گیس جو اسرائیل کو جا رہی ہے اس کے کانٹریکٹ یا تو ری نیگوسیٹ ہوں گے، کیونکہ وہ جو ورلڈ پرائسز اس سے بھی کم پہ ان کو گیس بیچی جا رہی ہے، یا ان کی گیس پوری بند ہوگی. ان سب سے اسرائیل کے اوپر بہت دباؤ پڑے گا، اور جب مصر کی مدد ملے گی فلسطینیوں کی کو، اور ایران کے ساتھ دونوں، مطلب ایران مدد کر رہا ہے اور مصر بھی مدد کرے گا، تو فلسطینیوں کی جو پوری پوزیشن ہے وہ ایک دوسرے طرح کی ہو جائے گی. اور یہ کہ ممکن ہے کہ جو ان کے کچھ جو ان کی جو جار ڈیمانڈز ہیں وہ پھر وہ اسرائیل کو پوری کرنی پڑیں، اور بہرحال اس کے بعد کیا ہوگا یہ تو اللہ کو معلوم ہے. لیکن میں سمجھتا ہوں کہ یہ اگر کسی صورت سے کل مرسی صاحب صدر ہو جاتے ہیں تو یہ پورا جو اسلامی جو پورا رنگ ہے مشرق وسطی میں وہ بدل جائے گا، کیونکہ مصر جو ہے وہ سب سے بڑا ملک ہے، 80 ملین اس میں لوگ ہیں. میں نے ہمیشہ سے یہ کہا ہے کہ اگر صحیح طرح کی اسلامی حکومت مصر میں آ جائے تو اس کی وجہ سے آپ دیکھیے گا کہ یہ جو بحرین کی اور یمن کی یہ مسئلے ہیں تو فوراً ہی حل ہو جائیں گے، اور اس کے بعد پھر یہ ہوگا کہ سعودی عرب کو بھی بہت سوچنا پڑے گا کہ جو جس طرح سے اس نے ابھی تک امریکہ کی اور اسرائیلیوں کی حامی کی اور اس کی مدد کی ہے، سعودی عرب میں بھی اسے تبدیلی آنے کا بہت، یعنی میں سمجھتا ہوں ایک دفعہ مصر میں تبدیلی آ گئی تو اس کا نتیجہ بہت بہت دور تک جائے گا.
جی شکیل شمسی صاحب، کیا آپ بھی اس خیال سے متفق ہیں کہ آنے والے کل 24, 48 یا 72 گھنٹے اور اس میں ممکنہ طور پر، یا یوں کہا جائے کہ یقینی طور پر، محمد مرسی کی کامیابی یا مصر عوام کی کامیابی، علاقے کے جو دیگر ممالک ہیں ان میں جو تحریکیں چل رہی ہیں وہ دروازہ ثابت ہوں گے کامیابیوں کا؟
جی بالکل، یقینی طور پر اس میں کوئی شک نہیں ہے، اور اسی وجہ سے ساری جو سازشیں ہو رہی ہیں صرف اسی وجہ سے ہو رہی ہیں کہ یہ کسی بھی صورت میں اسلام کے نام پر آنے والی کوئی جمہوریت وہاں پر قائم نہ ہونے پائے. اور جہاں تک مغیث صاحب نے کہی تھی، میں ان بات سے متفق نہیں ہوں کہ یہ قوم صرف اپنی تہذیب کا احیاء چاہتی ہے. ایرانی بھی تو اپنی تہذیب کا احیاء ہی چاہتے تھے، تو اتنا جارحانہ رویہ کیوں اختیار کیا مغربی دنیا نے؟ کون سا ایرانی حملہ کر رہے تھے ان کے اوپر؟ کون سا ایران اپنا انقلاب یورپ میں ایکسپورٹ کیے دے رہا تھا؟ صرف اپنی تہذیب کا احیاء اور اپنے مذہب کی پابندی تو چاہتے تھے ایرانی، لیکن اس کو قبول نہیں کیا مغرب نے، اور پورے مغرب نے آج تک 33 برس گزر چکے ہیں لیکن اس بات کو قبول نہیں کیا کہ وہ اپنی تہذیب اور اپنے مذہب کا احیاء کر سکیں یا اس پر چل سکیں. تو یہی مصر میں بھی ہے کہ مصر والے چاہتے ہیں کہ اپنی تہذیب کا احیاء کریں، وہ کسی پر حملہ نہیں کرنا چاہتے، وہ کسی کے اوپر اٹیک نہیں کرنا چاہتے، وہ کہیں نہیں جانا چاہتے، کسی کے تجاوز نہیں کرنا چاہتے، لیکن وہ تہذیب جو ان کو سر اٹھا کر جینے کا موقع دیتی ہے، وہ تہذیب جو طاغوت کے سامنے سر نہ جھکانے کا ان کو یقین دلاتی ہے، جو ان کو عزم دیتی ہے اندر سے، اس کو امریکہ اور اسرائیل برداشت نہیں کر سکتے یا مغربی دنیا برداشت نہیں کر سکتی ہے. اور اسی لیے ساری کوشش ہو رہی ہے کہ یہ دوسرے پاس کے علاقوں میں ایکسپورٹ نہ ہو جائے کہیں، تاکہ کیونکہ اگر جمہوریت قائم ہو گئی ان ممالک میں، تمام مشرق وسطی میں جس دن جمہوریت قائم ہو گئی اس دن کا دن امریکہ کے لیے سب سے برا دن ہوگا، کیونکہ کوئی بھی حکومت وہ امریکہ کا تسلط برقرار نہیں کر پائے گی. امریکہ کہیں پر بھی، کیونکہ ابھی تو اپنی کٹ پتلیاں بٹھا رکھی ہیں اس نے، تو کٹ پتلیاں ختم ہو جائیں گی. اگر عوام کے ہاتھ میں طاقت آ گئی تو پھر عوام جو سوچ رہا ہے وہی کرے گا، اور عوام وہ سوچ رہا ہے کہ اسلام کی فلاح، اسلام کی بہبود اور اسلامی راستے پر چلنے کی بات کریں ہم، اور ہم پر جو ظلم ہو رہے ہیں مسلمان ہونے کی وجہ سے وہ ان کا سدباب ہو سکے.
جی پروفیسر مغیث الدین شیخ صاحب، انتخابات سے یعنی دوسرے مرحلے کے انتخابات سے 2 دن قبل یعنی جمعرات کو سپریم کورٹ آف مصر نے جو پارلیمنٹ تحلیل کیا اور اس قانون کو باطل یا کل عدم قرار دیا جس میں یہ کہا گیا تھا کہ حسنی مبارک کے دور اقتدار کے حکمرانوں کو آئندہ عہدوں پر جگہ نہیں دی جائے گی، تو آپ کیا سمجھتے ہیں کہ یہ مصر کے عوام کے انقلاب کو سبوتاج کرنے کی کوشش نہیں ہے، یا آپ یہ نہیں سمجھتے کہ کہیں نہ کہیں سے احمد شفیق کو برسر اقتدار لانے کی ایک سازش اور منصوبہ ہے؟
جی اس کو میرے بھائی غلط سمجھے. دیکھیں ایران کی پوزیشن اور تھی، ایران میں براہ راست انقلاب تھا بادشاہت کے خلاف، وہاں پر کوئی جمہوری حکومت نہیں قائم تھی، نہ جمہوریت کے نام پر کوئی انقلاب آ رہا تھا. مصر کے حالات یہ ہیں کہ وہاں پر ایک نام نہاد جمہوری سیٹ اپ کے اندر ایک جمہوری طریقے سے اسلامی حکومت قائم کرنے کی بات ہو رہی ہے. میں یہ چاہتا ہوں کہ اس وقت ہم اس طرح کا کوئی تاثر نہ دینے کی کوشش کریں جس سے یہ جو जमहूरी अमल के जरिए आने वाले लोग हैं, इनकी जदोजहद जो कहीं रस्ते में सबोताज हो जाए और इनका ये गलत तासर बाहर जाए। हमें कहने की कुछ जरूरत नहीं है कि हम ये तहजीब को एक्सपोर्ट करना चाहते हैं, ये खुद ही होगी एक्सपोर्ट। लेकिन हमें क्या जरूरत है इसका ऐलान करें, ये तो होगी, ये तो खुद होगी। लेकिन हमें हिकमत और पॉलिसी के तौर पर इसकी अनाउंसमेंट नहीं करनी चाहिए। यहाँ पर इस अदालत का जिक्र किया, देखें ईरान के अंदर कोई इस किस्म का मामला नहीं था। अब अदालत भी है वहाँ पर एक ग्रुप भी है जो अनवार सादात और उसी मुबारक के लोगों का काम कर रहा है, साशियों का वहाँ मौजूद हैं लोग अंदर। इन हालात के अंदर हम कभी रिकमेंड नहीं करना चाहेंगे उन ताकतों को जो जमहूरी अमल के जरिए इस्लामी कुव्वतों को आगे ला रहे हैं, वो कोई ऐसी जज्बाती तौर पर कोई गलती कर बैठे कि उनकी अचीवमेंट जो है वो सबोताज हो जाए। दुनिया तो ये चाहेगी कोई इनसे ऐसी गलती हो एग्रेशन के नाम पर कि ये जवाब खून खार होकर नजर आए लोगों को, और दुनिया के अंदर हम उनका चेहरा जो इस तरह पेश करें कि देखें जी कि ये शायद दूसरी तहजीब को खत्म करना चाहते हैं। मेरा जो पॉइंट है वो ये है कि सारी दुनिया जो है वो इनके लिए दुआगो है, सब लोग इनके साथ हैं, लेकिन हम इनकी कामयाबी के लिए उनके मसाइल अपने हैं वो बेहतर हल जानते हैं। अपने मुल्क के हालात के अंदर रहते हुए वो जो हिकमत अमली चाहे अख्तियार करें, उनको कोई जरूरत नहीं है कि सारे मसाइल फलस्तीन से लेकर इसराइल और पाइपलाइन के मसाइल को एक स्टेटमेंट के जरिए जो है वो क्लीन करने की कोशिश करें। उनकी अपनी एक विजडम भरी पॉलिसी होनी चाहिए, उन टारगेट उनका सामने हो, उसका रास्ता और स्ट्रेटेजी उन्हें खुद बनाने दें। हम लोगों को बाहर से बैठकर कोई उनकी स्ट्रेटेजी वजह नहीं करनी चाहिए।
जी बहुत शुक्रिया आपका। मकसूद सिद्दीकी साहब, मुख्तलिफ सियासी इनकलाबी और समाजी और मिली तंजीम ने मिस्र का ऐलान किया है कि अब जबकि सुप्रीम कोर्ट ने यह गैर कानूनी फैसला सादिर कर ही दिया है और पार्लियामेंट को तहलील कर दिया है, तो इस फैसले के बारे में भी आवाम का रेफरेंडम होना चाहिए और रेफरेंडम का मतालबा किया है, तो क्या फौजी हुक्मरान कौंसिल इस बात की इजाज़त देगी कि सुप्रीम कोर्ट के इस फैसले पर आवाम से रेफरेंडम कराया जाए? एक मिनट के अंदर आपका जवाब चाहूँगा, और इसके क्या नतज हो सकते हैं?
मैं समझता हूँ कि वो फौजी हुकूमत बिल्कुल तैयार नहीं होगी इस बात के ऊपर कि ये हो, क्योंकि जाहिर है उसका मतलब ये है कि जो अदलिया है उसका फैसला उसको रद्द करना बिल्कुल तैयार नहीं होगी। और दूसरी चीज़ ये है कि ये जो है क्या कहते हैं, जी हाँ, और हालांकि मुर्शी साहब ने ये कहा है कि वो जो उनको जो अदलिया का फैसला मंजूर है, लेकिन उसके साथ साथ उन्होंने ये भी कहा था कि ये जो है आवाम इसको रेफरेंडम होना चाहिए। रेफरेंडम तो नहीं होगा। मैं एक चीज़ अर्ज़ करना चाह रहा था, मुझे फिक्र सिर्फ ये है अहमद मुर्शी साहब की कि हमको उनसे ज़्यादा इतने ज़्यादा एक्सपेक्टेशन नहीं होने चाहिए कि जो कि सही अख़वानुल मुस्लिमीन के ज़माने में यानी शेख असदुद्दीन बन्ना और सैयद कुतुब का जो अख़वान था वो अब वो बहुत डाइल्यूट हुआ है। तो हमको अपना जो एंथुसियाज़्म है, अपना जो खुशी है, उसको ज़रा सा उसको कंट्रोल करके रखना चाहिए। कि मुझे ये भी फिक्र है, मैंने सऊदियों के बारे में जिक्र किया कि ये सऊदी हुकूमत ये इनके ऊपर किस तरह का दबाव डाल सकती है, क्योंकि इनके जो हैं अच्छे खासे ताल्लुक हैं वहाँ से। मुझे इस चीज़ की फिक्र है, आपको मालूम है कि सऊदियों ने किस तरह से आलम इस्लाम को नुकसान पहुँचाया अभी तक। वो अपनी साजिशों में जारी रहेंगे, और CIA और अमेरिका के क्योंकि वो एक तरह के रहनुमा हैं वहाँ पर। वो तो उम्मीद ये की जाती है कि मुर्शी साहब इनके दबाव में, सऊदियों के दबाव में नहीं आएंगे।
बहुत
सादर होने के बाद इंशाल्लाह।
शुक्रिया आपका, और शकील शमसी साहब आपके भी शुक्रगुजार हैं, प्रोफेसर मुगीसुद्दीन शेख साहब आपका भी शुक्रिया, और नाज़िन आपके हम शुक्रगुजार हमेशा रहते हैं कि आप प्रोग्राम के आखिर तक हमारा साथ देते हैं। आपने हमारे मेहमानों की गुफ्तगू सुनी। मिस्र के वो आवाम जिन्होंने सालों और बरसों पर मुहित हुस्नी मुबारक की आमराना और डिक्टेटर हुकूमत का तख्ता पलट दिया और इतनी कुर्बानी दी, इतनी फ़िदाकारी दी, इतनी जाँफशानी की, इतनी मेहनत और मशक्क़त की, वो इतनी आसानी से अपने इस्लामी और अवामी इनकलाब को सबोताज नहीं होने देंगे। अगले प्रोग्राम के लिए मुझे बात कीजिए और जिक्र साथियों को इजाज़त दीजिए।